आदरणीय श्रोता मित्र, जय मसीह अनि नमस्कार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम येशूको कथा, जहाँ म तपाईँलाई येशूको बारेमा एउटा कथा सुनाउनेछु। मलाई विश्वास छ कि तपाईँ सधैँ जसो आज पनि तयारीका साथ कथा सुन्नको लागि रेडियो नजिक आइसक्नु भएको छ। ल मित्र, अब हामी कथा सुरु गरौँ है त। प्रिय श्रोता, यो समय इजरायलमा कथाको समय थियो अनि यस्तो देखिन्थ्यो कि धार्मिक अधिकारीहरूले येशूको भोजमा सहभागी भएका थिएनन्। तर उहाँले आफ्ना धेरै समय पापीहरूसँग नै बिताउनु भयो। उहाँले तिनीहरूसँग केही क्षण मात्र बस्नुभएको थिएन, तर प्रशस्त समय उनीहरूसँग नै बिताउनु भएको थियो। यहाँसम्म कि उहाँले तिनीहरूलाई सम्बोधन पनि गर्नुभयो र आशिष दिनुभयो। यो देखेर धार्मिक अगुवाहरू छक्क परेका थिए। यो विवादस्पद थियो। ती मानिसहरू श्रापित थिए अनि तिनीहरूको अनैतिक कामले गर्दा तिनीहरू समुदायको समस्याको जड बनेका थिए। अनि यहाँ लुकाले यसरी भन्दछन्, कर उठाउनेहरू र पापीहरू उहाँको वरिपरि भेला भएका थिए, तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरू मुरमुरिए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र तिनीहरूसँगै खानुभयो। श्रोता, एउटा कर उठाउने व्यक्ति बन्नुमा के गलत थियो त? तर कर उठाउनेहरू घृणित थिए, किनकि तिनीहरूले आफ्नै यहुदी दाजुभाइहरूबाट मानिसहरूलाई सताउने रोमीहरूको निम्ति कर उठाइरहेका थिए। कसरी तिनीहरू यसो गर्न सक्दथे त? रोमीहरू तिनीहरूका शत्रु भएका थिए र अवश्य पनि तिनीहरूका छोराछोरीहरूलाई पालन पोषण गर्न कठिन भइरहेको थियो अनि तिनीहरूले छल गर्दथे। ती कर उठाउनेहरूले छल गरेर आफ्नो थैलीमा राख्दथे। अनि पापीहरूको बारेमा नि, कि हरेक व्यक्ति एउटा पापी होइन, तर हरेक दिन पापीहरूको निम्ति अनौठो थिएन। यस्ता किसिमका मानिसहरू अन्धकारमा रुमल्लिरहेका थिए। तिनीहरू बेसियाहरू अनि व्यभिचारीहरू थिए अनि कोही चाहिँ खराब काम गर्ने व्यक्तिहरू थिए, तर तिनीहरू येशूको निम्ति तिर्खाए। तिनीहरूले येशूलाई प्रेम गरे। उहाँले तिनीहरूको स्वागत गर्नुभयो र प्रेम गर्नुभयो। उहाँले भन्नुभयो कि तिनीहरूको निम्ति एउटा प्रेमिलो परमेश्वर कहाँ फर्किनु र उहाँको मार्ग सिक्नु सम्भव थियो। येशूले तिनीहरूलाई एउटा नयाँ सुरुवात दिनुभयो र संगति गर्नुभयो अनि तिनीहरूसँग भोजन पनि खानुभयो अनि यही कारणले उहाँ धार्मिक अधिकारीहरूसँग समस्यामा पर्नुभयो। प्रिय श्रोता, तिनीहरूसँग भोजन खाँदाखेरि नै येशूले दुईवटा कथा भनिसक्नु भएको थियो। उहाँले एउटा गोठालाको कथा भन्नुभयो जसले आफ्नो जीवनलाई जोखिममा राखेर एउटा हराएको भेडालाई खोज्यो, अनि उहाँले अर्को कथा एउटी स्त्रीको बारेमा भन्नुभयो जसले आफ्नो हराएको सिक्का ध्यानपूर्वक आफ्ना घरमा खोजी। अनि यो सबैको निम्ति स्पष्ट थियो कि जो हराएको थियो त्यो पाउने नै पर्ने थियो। त्यसपछि उहाँले अझ अरू कथा भन्न चाहनुभयो। त्यो एउटा हराएको छोरोको कथा थियो। थुमाहरू मूल्यवान थिए जसले तिनीहरूलाई हुर्काएको थियो। त्यो थोरै पैसा भएको परिवारको निम्ति सिक्काहरू पनि मूल्यवान नै थियो, तर के हरेकले एउटा हराएको छोराको मूल्य जान्दथे त? येशूले ती पापीहरूलाई हेर्नुभयो जसले रात्रिको भोजन उहाँसँगै बसेर खाँदै थिए। उहाँले ती धार्मिक अगुवाहरूलाई हेर्नुभयो जो उहाँलाई हेरिरहेका थिए अनि उहाँले भन्नुभयो, एकजना मानिसको दुईजना छोराहरू थिए। ठुलो चाहिँ राम्रो ज्ञान भएको बलात्मी र आफ्नो काम पूरा गर्न विश्वासयोग्य थियो, तर कान्छो चाहिँ काम नलाग्ने बेकामको थियो जसले सधैँ मजमस्तीको कुरा गर्दथ्यो र खेतबारीमा काम गर्दैनथ्यो। एक दिन ठुलो दाजुले भन्यो, तिमीले यस्तो कुरा गर्नु हुँदैन, हाम्रो बुवाले यही दिनको निम्ति धेरै मेहनत गर्नुहुन्छ, एक हाम्रो आफ्नै परिवार हुने र हामीले यही कुरा सिक्नु आवश्यक छ। तर त्यस कान्छा भाइले भन्यो, के को निम्ति? के हाम्रो सबै जीवन यत्तिकैमा छ? एकदमै काम गर्नु, दिनरात घोटिनु अनि हामी वृद्ध हुनेछौँ र मर्नेछौँ, मै हाम्रो जीवन छ। तर हाम्रो जीवन योभन्दा बढीको छ, थोरै मजमस्ती गर्नुमा के गलत छ त? श्रोता, ती दुई दाजुभाइले यसरी नै एकअर्कासँग विवाद गर्दथिए अनि उनीहरूका बुवाले ती सबै कुरा सुन्ने थिए र प्रार्थना गर्ने गर्दथे। ऊ आफ्नो कान्छो छोराको निम्ति डराए कि यो कान्छो छोरा बिग्रने त होइन। ऊ आफ्नो घरमा थियो र एक बिहानै उसको छोराहरू काम गर्नको निम्ति खेतबारीमा गए अनि एकछिनपछि उसले आफ्नो ढोका खोलेको सुन्यो। त्यसको कान्छो छोरो भित्र आयो अनि उसले भन्यो, बुबा, मैले धेरै वर्षदेखि यो सोचिरहेको थिएँ कि म अब यस खेतबारीमा काम गर्न चाहन्न, म अब अझ यहाँ बस्न चाहन्न, म यस घरलाई छोडेर सारा संसार घुम्न चाहन्छु, म जहाँ भए पनि खुसी हुन चाहन्छु। त्यसपछि त्यसको बुवाले त्यो सबै कुरा सुनेर भने, हो छोरा, मलाई थाहा छ, मैले तिमी र तिम्रो दाजुबीचको वाद विवाद सुनेको छु। तिमीले आज यसो भनेकोमा मलाई छक्क लागेको छ, तर तिमी कसरी बस्नेछौ त? कसरी तिमी जीविका चलाउने छौ? अनि त्यस छोराले भन्यो, बुवा, म मेरो अंश बन्न चाहन्छु, म अहिले नै यो चाहन्छु। त्यो बुवाले आफ्नो छोरालाई हेरे र उनको मुख यो सुनेर खुलेको खुले भयो। आफ्नो छोराको यस्तो किसिमको अनुरोध सुनेर अचम्मित भए। यो कति लाजमर्दो कुरा हो भनी महसुस गरे। अनि उसको बुवाले भने, मेरो छोरा, तिमीलाई थाहै छ कि सरकारी कागजातले भन्दछ कि यो सारा सम्पत्ति म नमरुन्जेलसम्म तिम्रो हुँदैन। त्यस छोराले भन्यो, मलाई थाहा छ बुवा, तर मलाई कुनै मतलब छैन, केवल म यहाँबाट जान चाहन्छु, म जानै पर्छ, म आफ्नो अंश चाहन्छु। श्रोता, तर उसको बुवा यसको निम्ति तयार थिएन। उसलाई थाहा थियो कि उसको कान्छो छोरा बेकम्माको थियो। ऊ आफ्नो छोराको मागप्रति वास्तवमै तयार भएको थिएन। अनि सायद उसको छोराले भनिरहेको थियो कि, बुवा, तपाईँ मरिजानुहोस् भनी म कामना गर्दछु। उसको बुवाको हृदय यति बेला टुटिरहेको थियो। उसले भन्यो, ल ठिक छ, तर यसको निम्ति समय लाग्छ। म गाउँका अगुवाहरू कहाँ जानुपर्छ र म आफ्नो सम्पत्ति बेच्दैछु भनी भन्नुपर्छ। मैले तिम्रो निम्ति सबैभन्दा असल मूल्य पाउनेछु, अनि जब म पैसा पाउनेछु म तिमीलाई दिइहाल्नेछु। यो सुनेर त्यो छोराले आफ्नो बुवालाई हेर्यो र केही नभनिकन आफ्नो कोठामा गयो र आफ्नो सामान मिलाउन थाल्यो। यता त्यो बुवाले अरू समय बर्बाद गर्न चाहेन। उसको हृदय भारी र दुखित भएको थियो। अनि जब उसले गाउँको अगुवा कहाँ आफ्नो सम्पत्ति बेचिरहेको कुरा भन्यो, ती अगुवाहरू छक्क परेर भने, किन तिमी आफ्नो सम्पत्तिको भाग बेच्न चाहन्छौ? यो असल भूमि छ, तिमीले आफ्नो जीवनभरि नै यस ठाउँमा काम गरेका छौ र खनजोत गरेका छौ, के तिमी आफ्नो सन्तानको निम्ति केही राख्न चाहन्नौ? अनि त्यो बुवा लाजले भरिएर उसको छोराले भनेका सबै कुरा ती अगुवाहरूलाई भनिदियो। अनि ती अगुवाहरू साह्रै रिसाएर भने, व्यवस्थाले के भन्छ भने तिमीलाई थाहै छ। यतिकैमा बिचैमा रोकेर त्यो बुवाले भन्यो, कृपया, व्यवस्थाले के भन्दछ भन्ने मलाई थाहा छ, मलाई त्यसको विचार छैन, तर मेरो निम्ति चाँडै नै किन्ने मान्छे खोजिदिनुहोस्। मेरो छोरा जति सक्दो चाँडो ऊ छोड्न चाहन्छ। प्रिय श्रोता, ती गाउँका अगुवालाई किन्ने मान्छे खोज्नलाई धेरै लामो समय लागेन। धेरै वर्षदेखि नै धेरैले त्यो बुवाको खनजोत गरेको खेत हेरिरहेका थिए। धेरैजनाको त्यो खेत किन्न इच्छा थियो। अनि जब बेच्ने कुरा सुने, धेरैजना त्यो किन्नको निम्ति तयार भए। अनि जब त्यो बेच्ने समय आयो, त्यहाँ किन्नेहरू, त्यो बुवा र त्यसका छोराहरू उपस्थित थिए। कागज पत्रहरूमा हस्ताक्षर गरिए, पैसा पनि दियो र त्यो बुवाले भन्यो, यो दिनमा मैले आफ्नो सम्पत्ति छुट्याएको छु। मैले यो खेत बेचेको पैसाको भाग सबै मैले आफ्नो कान्छो छोरालाई दिएको छु, अनि बाँकी रहेको सबै सम्पत्ति मेरो ठुलो छोरालाई दिएको छु। बाँकी रहेको सबै कुराको धन सम्पत्तिको मालिक मेरो ठुलो छोरा हुनेछ। ती किन्ने मानिसहरूले त्यसका आँखामा दुखित भएको देखे। अनि ठुलो छोराले पनि आफ्नो भाइको लाजमर्दो कामले गर्दा रिसाएर हेर्यो। अनि त्यो सम्पत्तिको भाग सदाको निम्ति गुमाएको थियो। तर बुवाले आफ्नो छोरालाई दुखित भएर हेरेर भन्यो, अब मैले यो बेचेको जमिनको पैसा अहिले नै आफ्नो कान्छो छोरालाई दिन चाहन्छु। त्यसपछि त्यसको कान्छो छोरा अगाडि आयो र खुसी भयो, अनि ऊ लिएर धेरै टाढा गयो। प्रिय श्रोता, यसो आफ्नो टेबलतिर फर्कनुभयो र पानी पिउनुभयो। उहाँ आफ्नो प्यास मेटाउन चाहनुहुन्थ्यो, तर योभन्दा महत्त्वपूर्ण कुरा, उहाँ सबैको हृदयमा कान्छो छोराको व्यवहार गरेको चाहनुहुन्थ्यो। तिनीहरूले यस्तो किसिमको लाजमर्दो व्यवहार सुनेका थिएनन्। ती यसुसँग खाइरहेकाहरूले आफ्नो टाउको हल्लाए। यो कथामा तिनीहरू को थिए भन्ने तिनीहरूले जाने। ती धार्मिक अगुवाहरू जो यसुले खाइरहेको उभिएर हेरिरहेका थिए, तिनीहरूले आफ्नो शिर खडा गरे। तिनीहरूले पनि यस कथामा को थिए भनी जाने। यस्तो देखिन्थ्यो कि यसुले अब को धर्मी थियो र को अधर्मी थियो भनी भन्न गइरहनु भएको थियो। प्रिय श्रोता, तर यसुले कथा समाप्त गर्नुभएको थिएन। अनि हामी एकछिन पछि आउनेछौँ र विश्वास नै गर्न नसकिने उडन्त पुत्र र बुबाको कथा सुन्नेछौँ।
मलाई बिर्सेर नयाँ जीवन ज्यूनलाई अन्धकारको बाटोलाई छोडेर उज्यालो तर्फ हिँड्नलाई हो पुरानो जीवनलाई बिर्सेर नयाँ जीवन ज्यूनलाई अन्धकारको बाटोलाई छोडेर उज्यालो तर्फ
श्रोता, जब त्यो छोराले आफ्नो पैसा पायो उसले तुरन्तै एउटा असल घोडा र एउटा सुन्दर लगाउनको लागि लुगा किन्यो अनि घरतिर फर्क्यो र आफ्ना इष्टमित्रहरूलाई जम्मा गर्यो अनि जब ऊ बाहिर निस्क्यो उसले ती शब्दहरू सुन्यो विद्रोही छोरा भ्रष्ट छोरा दुष्ट छोरा यो ढुङ्गा हान्न लायकको छ उसले आफ्नो परिवारको नाउँको बेइज्जत गरेको छ उसलाई एक्लै छोडिदेऊ उसलाई यहाँ भएको हामी चाहन्नौ ऊ हाम्रो लागि मरेको छ तर त्यो छोराले यी सबै कुराहरूको वास्ता गरेन ऊ हाँस्यो र मनोरञ्जन र आनन्द खोज्दै गाउँदेखि बाहिर गयो अनि जब ऊ एउटा ठुलो सहरमा आइपुग्यो उसले भने जस्तै उसको मनले भनेको सबै थोक त्यहाँ पायो र खुसी भयो त्यहाँ प्रशस्त खानाहरू घरहरू आनन्द सबै कुराको थियो अनि त्यो छोराले त्यहाँ केही वर्षसम्म आनन्द मनायो प्रिय श्रोता तर जसै केही वर्ष बित्यो संसार पनि परिवर्तन भयो वर्षा हुन छोड्यो उब्जनी पनि कम भयो अनि अन्तिममा कुनै खेतीपाती नै भएन र त्यो सारा देशभरि नै खडेरी अनिकाल भयो खानाको मूल्य अति नै चर्को गरी वृद्धि भयो केवल केहीले मात्र त्यो किन्न सक्दथे मानिसहरू मर्न थाले अनि त्यो छोराको पैसा पनि सिद्धियो कति चाँडै सबै कुराको अन्त्य आयो त्यसले सोच्यो कि सधैँको लागि आनन्दमय जीवन बिताउन सक्ने थियो, तर अहिले उसँग केही पनि थिएन। अनि जहाँ ऊ बसेको थियो त्यस घरको मालिकले त्यसलाई बाहिर निकालिदियो। अब केही नभएको त्यो छोराले विचार गर्यो, अब मैले केही काम गर्नुपर्छ। मसँग खेतमा काम गरेको अनुभव छ, तर उसले कहीँ पनि काम पाउन सकेन। दुर्भाग्यवश ऊ एक यहुदी छिटो थियो, उसले आफ्नो यहुदी परम्पराको खिल्ली उडाएको थियो, अनि अहिले उससँगै कति पैसा पनि थिएन। उसले धेरैसँग काम माग्यो, तर कसैले पनि काम दिएन। उसले धेरैसँग काम मागिरह्यो र अझै पनि कुनै काम पाएन, अनि उसको अवस्था एकदमै नाजुक भयो। त्यसपछि उसले एकजना मानिस कहाँ गएर भन्यो, कृपया कृपया मैले केही काम गर्नुपर्छ, नत्र म मर्नेछु। त्यो मानिस त्यस यहुदी छिटोलाई देखेर हाँसेर भन्यो, मलाई एउटा ठाउँ थाहा छ जहाँ काम छ। यस बाटोदेखि तल जाऊ, त्यहाँ एउटा किसान छ, त्यसले तिमीलाई काम दिनेछ। अनि त्यो केटो धन्यवाद धन्यवाद भन्दै छिट्टो नै त्यो मानिसले बताएको दिशातिर कुदिहाल्यो। तर उसले सुनेको सुर अनि गन्धको निम्ति ऊ तयार थिएन। त्यो एउटा सुँगुर पालन थियो जहाँ अशुद्ध सुँगुरहरूलाई पालिन्थ्यो र काटिन्थ्यो र खाइन्थ्यो। त्यो छोरा त्यसभन्दा अघि कहिले पनि यस्तो किसिमको कुनै पनि कुरा छोएको थिएन, तर उसको पेटको भोकले यो कुरा भनिरहेको थियो कि उसले त्यो काम गर्नै पर्छ। अनि भन्यो, कृपया महाशय, मलाई एउटा कामको खाँचो छ। अनि त्यो सुँगुर पालनको मालिकले भन्यो, के तिमी एक यहुदी होइनौ? अनि त्यो छोराले भन्यो, महाशय, मलाई कामको खाँचो छ। त्यसपछि त्यो मालिकले भन्यो, ल ठिक छ, तिमी नि पशुहरूसँगै सुत्न सक्छौ, अनि तिम्रो काम चाहिँ ती सुँगुरहरूलाई दाना खुवाउने हुनेछ, अनि यो तिम्रो ज्याला हुनेछ। अनि जब त्यो मालिकले उसको पाउनु पर्ने ज्याला भन्यो, तब त्यो छोराले भन्यो, यो त थोरै होइन, यसले त मैले आफ्नो निम्ति खाना पनि किन्न सक्दिनँ। अनि त्यो मालिकले भन्यो, तिमीलाई काम चाहिन्छ कि चाहिँदैन? त्यसपछि त्यो छोरा त्यो सुँगुरको खोरतिर लाग्यो र ती सुँगुरहरूको हेरचाह गर्ने काम गर्न थाल्यो। दिनदिनै ऊ धेरै काम गर्दथ्यो। ऊ हप्ताउँ हप्तासम्म खुब मेहनत गर्दथ्यो, अनि त्यस काम गरेको पैसाबाट उसले आफ्नो निम्ति खाना किन्ने गर्दथ्यो। तर त्यो प्रशस्त हुँदैनथ्यो। ऊ राति भोकले उड्दथ्यो, सुँगुरहरूको खानेकुरातिर हेर्दथ्यो र त्यही खाने इच्छा गर्दथ्यो। तर त्यो मालिकले स्पष्ट भनेको थियो कि यदि त्यो खाँदै गरेको पक्रियो भने ऊ तुरन्तै कामबाट निकालिन्थ्यो। प्रिय श्रोता, यदि यही समय उसको दाजुले देख्न सकेको भए, यदि अहिले नै गाउँलेहरूले देख्न सकेको भए, तिनीहरूले भन्ने थिए कि ऊ जुन कुराको लायकको थियो उसले त्यही पाएको छ, उसले जे रोपेको थियो त्यही कटनी गर्दैछ। ओहो, कस्तो सत्य! एक रातको कुरा हो, त्यो छोराले आफ्नो घरको बारेमा सोच्न थाल्यो। उसको हृदय टुट्यो र रुन थाल्यो, अनि भन्यो, मेरो पिताको घरमा कति धेरैजना नोकरहरू खाना फाली फाली खान्थे, तर यहाँ म चाहिँ भोकले मरिरहेको छु। अनि त्यो छोराले आफूले गरेको लाजमर्दो कुराहरू सम्झ्यो, विशेष गरिकन आफ्नो बुवालाई लाजमा पारेको कुरा उसले सम्झ्यो। उसको बुवाले आफ्नो परिवारको सम्पत्ति जोड्नलाई कति मेहनत गरेको थियो भन्ने कुरा याद गर्यो। उहाँले मलाई कहिल्यै पनि आउन दिनुहुने छैन, तर सायद उहाँ मलाई आफ्नो नोकर झैँ राख्नु नै छ होला। त्यसपछि मैले केही पैसा कमाउन सक्नेछु र बाँच्नेछु, र मैले जे खर्चिए सायद त्यो तिर्न सक्नेछु। अनि मैले उहाँलाई मैले के गरेछु बताउनेछु। मैले भन्नेछु, बुवा, मैले स्वर्गको विरुद्ध र तपाईँको विरुद्धमा पाप गरेको छु। म अब तपाईँको छोरा भन्न योग्यको छैन। मलाई आफ्नो एउटा नोकर सरह ल्याउनुहोस्। त्यो छोराको निम्ति गाउँलेहरूको बारेमा पनि समस्या थियो। गाउँलेहरूले त्यसलाई घृणा गर्दथे, सायद उसलाई देखेर तिनीहरू मार्ने थिए। तर त्यो छोराले त्यस्तो किसिमको जोखिम उठाउने थियो, अनि बिना हिचकिचाहट उसले सुँगुर पालनको मालिकलाई आफू घर जान चाहेको कुरा भन्यो। प्रिय श्रोता, त्यो दिन त्यसको बुवा गाउँमा नै थियो। मुनिसँग त्यहाँ केही काम थियो, अनि उसको ठूलो छोरा खेतमा परिवारको साथमा काम गर्दै थियो। त्यो बुवा त्यस सहरको मूल ढोकानेर पुग्यो जहाँ महत्वपूर्ण कुराहरूको छलफल हुने थियो। उसको हृदय भारी भएको थियो। धेरै वर्षपछि उसको छोराले गरेको कुराको महसुस गर्यो, अनि अरू गाउँलेहरूले उसलाई सान्त्वना दिने प्रयास गरे। कहिलेकाहीँ उसका मित्रहरूले भन्ने गर्दथे, तिमीले त्यसको बारेमा बिर्सिदेऊ, ऊ मरेको छ, ऊ गइसकेको छ, उसले तिमीलाई लाजमा पारेको छ, उसले हामीलाई पनि लाजमा पारेको छ, ऊ सधैँको निम्ति हराएको छ। तर तिनीहरूले बुझेका थिएनन्, त्यो बुवाले अझै पनि आफ्नो छोरालाई प्रेम गर्दथ्यो। हो, उसले आफ्नो बुवालाई लज्जित बनाएको थियो। हो, त्यो छोराले आफ्नो सम्पत्ति त्यहाँबाट लगेको थियो, तर अझै पनि ऊ आफ्नो छोरालाई प्रेम गर्दथ्यो, अनि हरेक दिन त्यो बाटो हेर्ने गर्दथ्यो जहाँबाट उसको छोरा धेरै वर्ष पहिले छोडेर गएको थियो। अनि त्यो दिनमा पनि त्यो बुवाले हेरिरह्यो र कोही आइरहेको देख्यो। ऊ धेरै टाढा थियो, तर कोही गाउँतिर बाटो भएर आइरहेको थियो। श्रोता, त्यही बाटो भएर गाउँमा धेरै मानिसहरू हिँड्ने गर्दथे। तर त्यो दिन केही भिन्नै प्रकारको थियो। त्यहाँ गाउँका अगुवाहरूले त्यो बुवालाई छलफल गर्नको लागि बोलाए, तर त्यो बुवाले भन्यो, पर्खनुहोस्, त्यो हिँडेको परिचित जस्तो छ, त्यो हिँडाइ मलाई थाहा छ, यो त मेरो छोरा हो, यो त मेरो छोरा हो, मेरो छोरा फर्काउँदैछ। त्यहाँ उपस्थित गाउँलेहरू खडा भए र रिसले चुर भएर भने, हो त्यो त्यही हो, अब हामी। तर तिनीहरू यसो भन्न नपाउँदै त्यो पिताले सोच्दै नसोचिने काम गर्यो। त्यो बुवा आफ्नो छोरातिर दगुर्न सुरु गर्यो। उसले आफ्नो छोराको निम्ति कसैको वास्ता गरेन अनि उसको छोरा फर्किँदै थियो। त्यो बुवाको नोकरहरू जो त्यस दिन उसँगै थिए, तिनीहरूले गाउँका अगुवालाई हेरेर भने, हामी पनि हाम्रो मालिकलाई पछ्याउँ। अनि तिनीहरू पनि आफ्नो मालिकको पछि पछि दगुरे। ती गाउँका अगुवाहरूले एक अर्कालाई हेरेर भने, हामीले यो पत्ता लगाउनै पर्छ। अनि तिनीहरू पनि त्यसैतिर दगुरे। प्रिय श्रोता, जब त्यो छोराले उसको बुवा आफूतिर दगुर्दै आइरहेको देख्यो, तब उसले के गर्नुपर्ने हो भनी उसलाई थाहा भएन। उसले यस्तो किसिमको आशा गरेको थिएन। अनि त्यसपछि उसको बुवाले उसलाई अँगालो हाल्यो र रुँदै चुम्बन गरिरहेको थियो। ऊ यस्तो प्रकारले दयाको निम्ति तयार थिएन। त्यो छोराले भन्यो, बुवा, मैले स्वर्गको विरुद्ध र तपाईँको विरुद्ध पाप गरेको छु, म तपाईँको छोरा भनी नियोगिएको छैन। बुवा, कृपया मलाई आफ्नो नोकर बनाउनुहोस्। तर म त्यो छोराले आफ्नो पश्चाताप पुरा गर्न सकेन। अनि उसको बुवाले आफ्ना नोकरहरूलाई भने, छिट्टै मेरो घरमा जाऊ र सबैभन्दा असल वस्त्र लगाइदेऊ, मेरो घरबाट सुनको औँठी ल्याऊ र यसको औँलामा लगाइदेऊ, तिमी एउटा सुन्दर जुत्ता ल्याऊ र त्यसको खुट्टामा लगाइदेऊ, अनि बाँकी तिमीहरू जाऊ र एउटा मोटो खसी काट, आज राति म एउटा भोज खानेछु, सबै गाउँलालाई निम्तो छ, हामी यो छोराको निम्ति उत्सव मनाउनेछौँ कि मेरो छोरा मरेको थियो तर अहिले त ऊ फेरि बाँचेको छ, ऊ हराएको थियो अनि अहिले ऊ भेटाइएको छ। गाउँका अगुवाहरूले त्यो कुरा सुने र उसको बुवाले गरेको कुरा देखे अनि तिनीहरूले त्यो करुणा देखेर हृदय भरिएर उससँग आनन्द मनाउन थाले। प्रिय श्रोता, यसुले यतिकैमा कथालाई रोक्नुभयो अनि उहाँले ती धार्मिक अगुवाहरूलाई हेर्नुभयो जो छक्क परेर हेरिरहेका थिए। अनि उहाँले उहाँसँग खाइरहेको व्यक्तिहरूलाई पनि हेर्नुभयो जो साह्रै आनन्दित भएका थिए। त्यसपछि उहाँ आफ्नो स्थानबाट उठ्नुभयो र उहाँसँग खाइरहेका व्यक्तिहरूलाई सेवा गर्न थाल्नुभयो। श्रोता, उडन्त पुत्र र उसको उडन्त बुबा, तपाईँहरूमध्ये कसैले यो देख्नुभएको छ वा सुन्नुभएको छ होला अनि यो विचार गर्नुहुन्छ होला, यो उडन्त पुत्र र उडन्त बुवाको अर्थ के होला। खासमा उडन्तको अर्थ स्पष्ट पापपूर्ण भन्ने होइन, उडन्तको अर्थ अत्याधिक वा प्रशस्त हुन्छ। यो छोरा उडन्त थियो किनकि ऊ आफ्नो स्वार्थीपनमा र जीवनमा अत्याधिक थियो, तर बुवा चाहिँ आफ्नो क्षमादानमा र दयामा प्रशस्त थिए। ऊ एक उडन्त बुवा थियो। अनि हामीले यो भन्नमा गलत हुने छैनौँ कि बुवा चाहिँ आफ्नो दयामा र कृपामा उसको छोराको स्वार्थीपना भन्दा बढी उडन्त थियो। अनि एउटा प्रेमको अविश्वसनीय कार्यले उसको बुवाले आफ्नो छोरालाई उसको परिवारको हिस्सेदार बनाउनु अनुमति दियो। अनि प्रेमको अविश्वसनीय कार्यले गर्दा नै बुवा चाहिँ आउँदै गरेको छोरातिर दगुर्यो। त्यो समय मानिसहरू त्यसरी सार्वजनिक रूपमा दगुर्दैनथे, किनकि त्यो आफ्नो इज्जतको लागि राम्रो थिएन। तिनीहरूको हिँडाइले तिनीहरूको सम्मान प्रदर्शन गर्दथ्यो। तर त्यो बुबा सबै गाउँलेहरूले अगाडि नै आएको छोरातिर दगुरियो। अनि प्रेमको अविश्वसनीय कार्यले त्यो बुबाले आफ्ना नोकरहरूलाई सबैभन्दा असल वस्त्र ल्याउन आदेश दियो। अनि प्रेमको अविश्वसनीय कार्यले नै त्यो बुबाले सुनको औँठी आफ्नो छोराको औँलामा हालिदियो र यसले ऊ आफ्नै परिवारको सदस्य थियो भनी जनाउँदथ्यो। अनि त्यही प्रेमले गर्दा नै बुबाले उसको निम्ति लुगा लगाइदिन आदेश दियो। नोकरहरू बिना जुत्ता नै हिँड्दथे, केवल परिवारका सदस्यहरूले मात्र जुत्ता लगाउँदथे। अनि यही प्रेमको अविश्वसनीय कार्यले गर्दा बुवाले सबै गाउँलेहरूको निम्ति भोजनको आयोजना गर्यो। एउटा ठुलो मोटो खसी एउटा परिवारको निम्ति एक रातमा खानलाई सम्भव थिएन, त्यो सबै गाउँलेहरूको निम्ति पनि थियो। श्रोता, यो कस्तो किसिमको बुवा थियो? होइन, यो गलत प्रश्न हो। कस्तो किसिमको परमेश्वरको बारेमा यीशुले कुरा गर्दै हुनुहुन्थ्यो? उहाँ अति नै असल परमेश्वर हुनुहुन्छ, उहाँको कृपामा प्रशस्त क्षमादानमा प्रशस्त हुनुहुन्छ। के तपाईँ यस्तो परमेश्वरलाई प्रेम गर्न चाहनुहुन्छ? के तपाईँ यही समयमा नै उहाँमा जीवन पाउन चाहनुहुन्छ? के तपाईँ उहाँमा आफ्नो हृदय दिन चाहनुहुन्छ? परमेश्वर पिता जो असल बुवा हुनुहुन्छ, अत्याधिक दयाको परमेश्वर, अनि यीशुले उहाँको प्रेम तिनीहरूका ल्याउनु भयो जसलाई धेरै नै खाँचो थियो, विशेष पापीहरूलाई। अनि त्यही कारणले नै तिनीहरूले पनि उहाँलाई प्रेम गरे, त्यही कारणले नै तिनीहरूले पनि उहाँलाई प्रेम गरे। प्रिय श्रोता, आजलाई यीशुको कथा सकिएको छ। परमेश्वरले आजको कथाद्वारा तपाईँ र तपाईँको परिवारलाई आशिष दिनुभएको होस्। आमेन। आदरणीय श्रोता मित्र, भर्खरै तपाईँ सुन्दै हुनुहुन्थ्यो कार्यक्रम येशूको कथा। अनि तपाईँलाई आजको कथा कस्तो लाग्यो त? म आशा गर्दछु कि पक्कै पनि आजको कथा सुनेर तपाईँ आनन्दित हुनुभयो होला। यदि यो कार्यक्रमको बारेमा कुनै सल्लाह सुझाव छ भने हामीलाई पत्र लेख्न नभुल्नुहोला। हामीलाई पत्र लेख्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको ठेगाना यस प्रकार छ: कार्यक्रम येशूको कथा, पास्टर प्रवजन शाही, फोन नम्बर 9815546664, 9815546664, इमेल ठेगाना यस प्रकार छ: susshilaprabjan1212@yahoo.com। अनि हाम्रो वेबसाइट रहेको छ www.twrnepal.com। हुन्छ त मित्र, आजलाई म बिदा लिन चाहन्छु। अर्को हप्ता फेरि यसै समयमा आउने नै छु। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।